नमस्कार, थाहा संचार नेटवर्कको द न्यूज प्लस कार्यक्रममा स्वागत छ। म रविन्द्र सुवेदी। यो कार्यक्रम काठमाडौँमा थाहा संचार नेटवर्क 99.4 मेगाहर्जका साथै देशभरका विभिन्न रेडियो स्टेशनबाट प्रसारण भइरहेको छ। साथै thahakhabar.com पनि यो कार्यक्रम सुन्न सकिन्छ। कोरोना परीक्षणको दायरा बढाउनु पर्यो भन्दै काठमाडौँमा इनफ इज इनफ अभियानले प्रदर्शन गर्दै आएको छ। उसको प्रदर्शन प्रहरीले तितरबितर पार्दै पनि आएको छ। हिजो मात्रै पनि प्रधानमन्त्री निवास बालुवाटार अगाडि भएको प्रदर्शनमा प्रहरीले व्यापक रूपमा धरपकड गर्यो। अर्कोतिर यही समूहका केही व्यक्तिहरू आमरण अनसनमा बसिरहेका छन्। लामो समयदेखि चलेको यो अभियानले सरकारलाई कुनै प्रभाव पार्न सक्या छ कि छैन, सरकारले किन माग सम्बोधन नगरेको होला, सरकारले कुरै नसुन्ने भएपछि अब के गर्ने? आजको द न्यूज प्लस कार्यक्रममा यिनै विषयहरूमा रहेर कुराकानी गर्दैछौँ। कुराकानीका लागि इनफ इज इनफका एक अभियन्ता अधिवक्ता वृत्तान्त खनाल हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। वृत्तान्तजी नमस्कार।
नमस्कार हजुर,
कार्यक्रममा स्वागत छ यहाँलाई।
धन्यवाद छ थाहा खबरलाई।
हजुर, अभियान चलेको त लामै समय भयो होइन, के भयो आजसम्मका उपलब्धि?
सर्वप्रथम त अभियान चलेको आज 3 महिना लगभग 2 महिना कति चान्सुन दिन भयो होइन। मेरो स्वर पनि अब त्यो भनौँ न यही अभियानमा जाँदा जाँदा अब त भासिन थाल्यो। सरकारको लागि अब भनौँ न न्यायको लागि स्वास्थ्यको लागि चिच्याउँदा चिच्याउँदा हामी धेरै जस्तो साथीहरू गलिसक्यौँ, तर त्यही पनि सरकार सुनेन। पहिलोचोटि हामीले यसै गरी आन्दोलन गर्दाखेरि सरकारले 12 बुँदे सहमतिमा सही गरेको थियो। त्यो 12 बुँदे सहमतिमा चाहिँ नि टेस्टिङ गाइडलाइन्सहरू बढाउँछु, पिसिआरको टेस्टिङ भनौँ न 12-13 हजार पुऱ्याउँछु, त्यसपछि क्वारेन्टाइन फेसिलिटिजलाई अझै सुदृढ बनाउँदै जाने भन्ने सहमति भएको थियो। तर त्यो सहमति भएको एक हप्तासम्ममा पनि कुनै पनि सरकारले कुनै पनि पहलकदमी नगरेपछि हामी फेरि पुनः एकचोटि बाटोमा सङ्घर्ष गर्नको लागि बाध्य भयौँ। सो यो हाम्रो दोस्रो चरणको सङ्घर्ष हो, अनि दोस्रो चरणको सङ्घर्षमा पनि अब सत्याग्रहीहरूको आज 15 दिन हो। उहाँहरू अनसनमा बस्नुभएको, आमरण अनसनमा बस्नुभएको, र यो दुःखद छ रविन्द्रजी, र दुःखदका साथ भन्नुपर्छ कि सरकार बहिरो छ हाम्रो देशमा।
अब तपाईँहरूले यत्रो समय, झन्डै 3 महिनाको लामो समयसम्म आन्दोलन गरिराख्नु भएको छ, र बिचमा भएका सहमतिहरू पनि कार्यान्वयन हुन सकेनन्, यसको अर्थ चाहिँ तपाईँहरू कुनै राजनैतिक दलसँग ठ्याक्कै आबद्ध भएर देखा नपर्नु अथवा यस्ता कुनै कारणहरू हुन्?
मलाई यसमा ठ्याक्कै यसको त्यति सफलता ठ्याक्कै नदेखिहाल्नुको कारण 2 छ। एउटा चाहिँ नि कमजोर प्रतिपक्ष हाम्रो देशको, र एउटा चाहिँ नि कमजोर सरकार नै भएको कारणले गर्दाखेरि सरकारले लाचारीपन देखाउनु यस्तो महामारीको बेलामा अब उसको आफ्नै भनौँ न निष्क्रियता अथवा इन्कम्पिटेन्स देखिराखिएको छ भने लोकतन्त्रमा सबैभन्दा बलियो जनताको लागि बोलिहाल्नुपर्ने, त्यो पनि यस्तो महामारीको बेलामा होइन, यो 100-200 वर्षमा आएको यस्तो महामारी, स्पेनिस फ्लू पछि यो महामारीलाई मानिन्छ होइन, यत्रो ठुलो महामारीलाई प्रतिपक्ष बोल्न नसक्नु, पिसिआरको टेस्टिङको दायरा घटिरहेको छ, विराटनगर र वीरगन्जमा फेरि लकडाउन सुरु भयो, अनि हामी जुन चाहिँ नि यो देशमा काम गर्न पर्ने उद्यमशील युवाहरू होइन, आज हाम्रो काम छोडेर हामी बाटोमा सङ्घर्ष गर्न परेको छ, र जसको ठेक्का हो यो, जसको हेक्का हो यो अपोजिसन नेपाली काङ्ग्रेस, आज के को लागि लडिरहेको छ, केन्द्रीय कमिटीको बैठक छ हाम्रो भनिराख्नु भएको छ, हामी आउन भ्याउँदैनौँ किनकि हाम्रो प्रायोरिटी अरू छ भनेर भनिराख्नु भएको छ। यावत कुराले गर्दाखेरि हामी युवाहरूलाई चाहिँ के महसुस भएको छ भन्दाखेरि, कतै लोकतन्त्र नै विलीन भइरहेको त होइन, कतै सत्ता पक्ष र अपोजिसन मिल्दाखेरि लोकतन्त्र धाराशायी हुने त होइन भन्ने हामीलाई पनि डर छ।
तपाईँको भनाइअनुसार चाहिँ कङ्ग्रेसले गर्नुपर्ने आन्दोलन थियो, तर कङ्ग्रेसले नगरेका हुनाले तपाईँहरूले गर्नु परे हो?
हजुर हो, एकदमै सठिक रूपमा भनिदिनु भयो।
यसमा चाहिँ
कुनै पनि देशको अपोजिसनले गर्न पर्ने हो।
वृत्तान्तजी, जस्तो छ नि प्रतिपक्षी दल आन्दोलनमा उत्रियो भने प्रतिपक्षी दल त आन्दोलन उसको धर्म हो भनेर मान्छेले आम रूपमा बुझ्छन्, तपाईँहरू स्वतन्त्र रूपमा आन्दोलनमा निस्कँदाखेरि यसको वेट त फरक हुनुपर्ने होइन?
हजुर,
अझै गजब हुनुपर्ने
पनि छ, यसको वेट फरक पनि छ। यसको वेट कुन मायनेमा फरक छ भन्दाखेरि, हामी स्वतस्फूर्त रूपमा ओर्लिँदाखेरि योभन्दा अगाडिको जुन बालुवाटारको इन्सिडेन्ट भयो, जतिखेर चाहिँ नि मलाई पनि घुँडामा टियर ग्यास ताकेर हानिएको छ होइन, जबकि टियर ग्यास हवाई फायर गर्नपर्ने घुँडामा ताकेर हानिएको छ, के देखिन्छ भन्दाखेरि प्रतिपक्ष बोलेन भने पनि यो देशको युवा शान्त रहँदैन, यो देश अगाडि बढ्छ। त्यो एउटा भनाइ छ नि, राजा मरेर राज्य रोकिँदैन भने जस्तै, यो देशमा प्रतिपक्ष बोलेन भने पनि यो देशमा त्यस्ता धेरै युवा छन् जसले चाहिँ नि यो देशको लागि आजीवन लड्न सक्छन् र शान्तिपूर्ण ढङ्गले यो देशमा भनौँ न एउटा नयाँ आन्दोलनको आयाम सिर्जना गर्न सक्छन् र गरेका पनि छन्। यी लगायतका अन्य सत्याग्रहीहरूले आज के सिकाइदिनु भयो भन्दाखेरि कि यो देशको लागि आज 7 सालदेखि आजसम्म नभएको आन्दोलन गरेको हो। शान्तिपूर्ण शान्ति नै अहिले थ्रेट बनेको छ सरकारलाई। सबैभन्दा ठुलो डर आज शान्तिसँग छ, होइन? सधैँ डर केसँग हुन्थ्यो? पुल भत्काउने, रेलिङ भत्काउने अथवा युद्ध गर्ने, द्वन्द्व गर्नेसँग डर हुन्थ्यो भने अहिले चुपचाप लागेर अनसनमा बसिराख्नु भएको, सत्याग्रहमा बसिराख्नु भएको साथीसँग सरकार डराइरहेको छ।
तर हाम्रोमा चाहिँ यस्तो खालको अनसन सत्याग्रह भएको पहिलोपटक पनि होइन र सरकारले व्यवस्था गरेको पहिलोपटक पनि होइन। सत्याग्रह नै अन्तिम हतियार हुनसक्ने सरकार विरुद्धको लडाइँका लागि, त्यो पनि नयाँ चिज रहेन नेपालका लागि। किनभने भएन, यसभन्दा अगाडि तपाईँले देख्नुभयो केही समय अगाडि पनि मेडिकल शिक्षाका लागि गोविन्द केसरी लामो समयसम्म यस्तो खालको सत्याग्रह गर्नुभयो र पनि हुन त केही समयमा उपलब्धिमा पुगेको जस्तो देखियो, तर फाइनल्ली कार्यान्वयनमा चाहिँ त्यो छैन अहिलेसम्म। र यसले चाहिँ यो सत्याग्रहले पनि उपलब्धिमा पुर्याउला आन्दोलनलाई भन्नेमा चाहिँ कसरी विश्वस्त हुने त?
यस्तो छ, हेर्नुहोस् हजुर, हामी नेपाली जनता भएको कारणले गर्दाखेरि हाम्रो प्रत्येक जनतासँग के अपिल छ भन्दाखेरि कि तपाईँले एउटा व्यक्तिको आधारमा तपाईँले जे सक्नुहुन्छ, होइन? हामी त सङ्गठित राजनीतिक दल होइन, हामीसँग त्यत्रो ठुलो राज्यको जस्तो पुँजी छैन, अपोजिसनको जस्तो पुँजी छैन, तर त्यही पनि हामीले जतिसम्म सक्छौँ, होइन, यीले अथवा हाम्रो सत्याग्रहीहरूले आफ्नो ज्यानै जोखिममा राखेर दुई दुई पटक सत्याग्रहमा बस्दाखेरि योभन्दा बढी एउटा नागरिकले यो देशको लागि के गर्ने, होइन? योभन्दा बढी एउटा व्यक्तिको तहबाट, होइन, योभन्दा बढी एउटा नागरिकले के गर्न सक्छ? रह्यो कुरा, हजुरले डाक्टर केसीको कुरा पनि ल्याउनु भयो, होइन, त्योसँग पनि जोड्छु। यी र अहिले जोडिएका सबै सत्याग्रही डाक्टर केसीको ग्रुमिङबाट आएको व्यक्ति हो हामीहरू। ग्रुमिङ भन्नाले अब फेरि यसलाई दलगत रूपले नलिउँ, तर एउटा बटरफ्लायर इफेक्ट, मैले पहिला एउटा भिडियोमा पनि यस्तै एउटा मिडियामा पनि भनेको थिएँ कि यो बटरफ्लायर इफेक्ट हो दुईजना व्यक्तिको, यो देशमा बुद्ध जन्मिएको हो भन्ने प्रमाण बाटोमा प्ले कार्ड लिएर बुद्ध वाज बर्न इन नेपाल भनेर देखिँदैन, यीको प्र्याक्टिसले देखाउँछ, होइन? हाम्रो आफ्नै बाद छ, हाम्रो आफ्नै फिलोसफी छ, हाम्रो आफ्नै धरातल छ, त्यही धरातलमा बसेर आज बाटोमा आन्दोलन भइरहेको छ। हामीसँग 2.5 लाख साथीहरू जोडिनु भएको छ त्यो ग्रुपमा, र 2.5 लाख साथीहरूले हामीलाई के ऊर्जा दिनुभएको छ भन्दाखेरि, तिमीहरूले यो युद्ध शान्तिपूर्ण हिसाबले जित्न पर्छ भनेर विश्वस्त गराउनु भएको छ र हामी विश्वस्त छौँ कि हामी यो
जस्तो अब तपाईँहरू यो लामो समय झन्डै 3 महिनादेखि यो शान्तिपूर्ण आन्दोलनमा सत्याग्रहमा हुनुहुन्छ, बिचमा 12 हुँदै सहमति पनि भयो, अनसन बसिरहेका युवाहरूलाई भेट्न प्रधानमन्त्री स्वयं अस्पताल पनि पुग्नुभयो, र यी सबै हुँदाहुँदै पनि अहिलेसम्म तपाईँहरूकै शब्दमा कुनै पनि काम सरकारले आफ्नो जुन कमिटमेन्ट गरेको थियो तपाईँहरूसँग जनतासँग ती कामहरू हुन सकेका छैनन्। 3 महिनासम्म पनि यसो हुन सक्दैन भने यो शान्तिपूर्ण आन्दोलन त वर्षौँसम्म चल्दाखेरि पनि सरकारले नसुन्दो रहेछ। अहिलेसम्मको यो 3 महिना अभ्यासले त्यो देखिँदैन?
हजुर, हजुरले भनेको कुरामा सत्यता छ। यो विद्रोहीले सत्याग्रहीको भाषा नबुझ्या हो कि, किनकि सरकार विद्रोहबाट आएको हो, ऊ मान्छे मारेर आएको हो, होइन, ऊ जनधनको क्षति गरेर आएको, र यहाँ चाहिँ नि अर्को समूह छ जो चाहिँ कन्स्ट्रक्सन गरिरहेको छ, डिस्ट्रक्सन गरिरहेको छैन, सत्याग्रह गरिरहेको छ, नेगोसिएसन गरिरहेको छ, लेखिरहेको छ, बोलिरहेको छ, होइन। सो यो भाषा नबुझिरहेको हो भन्ने चाहिँ नि तपाईँले भनेको कुरा सत्य हो, तर योभन्दा अर्को विकल्प हामी प्रयोग गर्न सक्दैनौँ। योभन्दा अर्को विकल्प प्रयोग गर्नु हाम्रो नैतिकता छैन, होइन? हामी माओवादी जसरी जनयुद्धमा जान सक्दैनौँ, 16,000 मान्छे मार्न सक्दैनौँ। हामी के गर्न सक्छौँ भन्दाखेरि, हामी यही चिज गर्न सक्छौँ, हामी सरकारलाई भोलिको दिनमा यीलाई केही भइहाल्यो भने, कथम कदाचित यो भइहाल्यो भने सङ्घर्षको मोड फेरिएला, अन्य केही चिज होला अथवा अन्य केही साथीहरू सङ्घर्षमा सत्याग्रहमा जानु होला, तर अहिले हामीले सरकारलाई पिसफुली भन्नै पर्छ, यो सत्याग्रह गर्नै पर्छ।
अब यो तपाईँहरूको शान्तिपूर्ण आन्दोलन शान्तिपूर्ण हुँदाहुँदै पनि प्रहरीले धरपकड गर्दाखेरि शान्तिपूर्ण होइन कि जस्तो सुनिन्छ सुन्दाखेरि, किनभने धरपकड भयो झडप भयो भन्दाखेरि यो शान्तिपूर्ण रहेन कि भन्ने सुनिन्छ, तैपनि तपाईँहरूको शान्तिपूर्ण आन्दोलन छ, यत्रो महिनौसम्म शान्तिपूर्ण आन्दोलन चल्यो, तपाईँहरू प्लाकार्ड बोकेर प्रदर्शनमा जानुभयो, पुलिसले धरपकड गरिरहेको छ, हिरासतमा लग्दै छोड्दै गरिरहेको छ, यो दिनहुँ दोहोरिरहेको छ, यसमा तपाईँहरूले समीक्षा पक्कै गर्नुभयो होला। आन्दोलनको स्वरूप फेरिएन भने त उपलब्धि त हुँदैन भन्ने निष्कर्षमा पुग्नुपर्ने अवस्था होइन र
होइन हजुर, आन्दोलनको स्वरूप फेरिँदैन भन्दाखेरि पनि धरपकड कस्तो र कहाँ र के कारणले भइरहेको छ, हामीले यसमा सबै राजनीतिक दलहरूलाई के भनेको छ भन्दाखेरि, स्पेसली काङ्ग्रेसलाई हामीले के भनेको छ भन्दाखेरि, अहिले तपाईँहरूलाई यहाँ ग्राउन्ड ब्याटल ग्राउन्ड बनाइदिएको छ अपोजिसनको लागि, यहाँ आएर तपाईँहरूले चाहिँ नि प्रदर्शन गर्नुभयो जे गर्नुभयो भने पनि हामीले चाहिँ नि तपाईँहरूलाई रोकेको छैन। तर सरकार, मैले तपाईँलाई पहिला पनि आग्रह गरेँ नि कि सरकार शान्तिसँग डराएको छ क्या, हामीले तिनवटा निवेदन लिएर गएको छौँ, राइट टु इन्फर्मेसनको एउटा अख्तियारमा निवेदन लिएर गएको छौँ, स्वास्थ्यज्यूले आएको जति पैसा कहाँ गयो त्यसको होइन, अर्को अर्थ मन्त्रालयमा गएको छौँ, अर्को गृहमा गएको छौँ, गृहमा गएको दिन सूचनाको हक नलिकन हामीले निषेधित क्षेत्र पनि तोडेको थिएनौँ, हामीलाई धर पकड गरेर थुनामा राख्यो, यो तिन अढाई महिना तिन महिनाको अवधिमा हामी पाँचचोटि पक्राउ परेको छौँ, पाँचैचोटि निषेधित क्षेत्र क्रस गरेको होइन, हामीले पिसफुल प्रोटेस्ट नै गरेको, तर पाँचैचोटि हामीलाई इल्लिगली डिटेन गरिएको छ, इल्लिगली होल्ड गरिएको छ होइन, मैले त्यसैले भने नि यो सरकार सत्याग्रहीसँग धस्किसकेको छ, डराइसकेको छ होइन, हिजो पनि एकजना साथीलाई मन्त्रीज्यूले बोलाउनु भयो अरे तर समातेर प्रहरीले पक्रेर मन्त्रीज्यूकोमा लग्यो भन्ने सुनेको छ होइन, सो हामी कम्प्लिटली फेल भएको छैनौँ, तर हामी अझै अगाडि बढ्न चाहिँ नि चाहिरहेको छौँ भन्ने कुरा चाहिँ नि सत्य हो।
अब यतिखेर चाहिँ तपाईँहरूको आन्दोलन कोरोना भाइरस को संक्रमणको जोखिम बढ्दो छ, पिसिआर टेस्ट गराउँ पारदर्शी बनाऊ भन्ने नै छ, तर यो सँगै अर्को जोखिम के छ भने भिडभाड गर्न हुँदैन, यो त्यस्तो अवस्था होइन, आन्दोलन नगर्नुहोस् भनिएको छ, तपाईँहरू आन्दोलनमा हुनुहुन्छ, पिसफुल भए पनि भिडभाड छ, यी सबै हुँदाखेरि अर्को एङ्गलबाट आलोचना पनि भइरहेको छ, शान्तिपूर्ण भनिए पनि भिड त छ नि होइन, मान्छे जम्मा नहौँ भने पनि कोही न कोही आइरहेकै छन् नि, यसले चाहिँ तपाईँहरूको आन्दोलन अझै कमजोर देखिएको हो कि कमजोर भएको हो कि?
एउटा चिज मैले रविन्द्रजी हजुरलाई मैले एउटा प्रश्न भनौँ न एउटा काउन्टर क्वेस्चन के सोच्नलाई बाध्य गरेँ भन्दाखेरि, असार मसान्तमा गएर लकडाउन किन खोलियो भन्नुहोस् त, यहाँ सोच्न पर्ने कुरा छ क्या, जतिखेर बजेट विनियोजनको लेखाजोखा हुन्छ नि त्यतिखेरै गएर सरकारले किन लकडाउन खोल्यो होइन, त्योभन्दा त्यतिखेरसम्म त पिसिआरको टेस्टिङको दायरा पनि पुगिसकेको थिएन, खोल्नुको केही पनि कारण थिएन होइन, इनफ्याक्ट त्यसपछि यति वात्त यो फ्लडगेट खोलेको जसरी कोभिड आयो जनमानसमा होइन, कि त्यसलाई अहिले कन्ट्रोलै गर्न सकिरहेको छैन वीरगन्ज र विराटनगर, त्यसैले यहाँ भ्रष्टाचार छ, असार मसान्तमा ठुलो रूपमा भ्रष्टाचार भएको छ होइन, त्यसैले हामी चाहिँ नि बाध्य भएर बाहिर निस्केको हौँ, तर बाहिर निस्किरहँदाखेरि यसपालिको यो आन्दोलनमा तपाईँले के देख्नुहुन्छ भन्दाखेरि, युवाले सजगता लिएको छ, हामी सबैजनालाई मास्क लगाउनुहोस् भनेको छौँ, सबैजनालाई आज कैयौँ लिटर सेनिटाइजरहरू हामी हरेक दिन प्रयोग गर्छौँ, हरेक दिन साथीहरूलाई सामाजिक दूरी राख्न भन्छौँ, भौतिक दूरी राख्न भन्छौँ र प्रोटेस्ट गरिरहेको छौँ, तर हामीले आजसम्म गरेकै चिजमा कतै पनि हामीले सामाजिक दूरी कायम गरेको छौँ, मान्छेहरूलाई भद्र हुन नै भनेको छौँ, यो गरिएन भने रविन्द्रजी यो देश तानासा र भ्रष्टहरूले सिद्ध्याउँदै छन्, यति कुरा लिखित मसँग त लेखेरै लिनुहोस् होइन, कि यो देशमा सबै अपोजिसन पनि मिलेको छ जस्तो भानु हुन्छ, तर सरकार त अहिले यो नेकपाको सरकार भ्रष्ट छ, इन्कम्पिटेन्ट छ र जनतालाई जनताको माझमा लगेर उहाँहरूको भनौँ न यो नाङ्गो चरित्र देखाउनै पर्छ, हामीले त यो बुझेको हौँ, किनकि विदेशी दात्री संस्थासँग एक अर्ब होइन दुई अर्ब होइन बिसौँ अर्ब चालिसौँ अर्ब खर्ब रुपियाँ ल्याउँदाखेरि पनि पारदर्शी हुन नसक्ने, अनि पिसिआरको लागि पैसा माग्ने अनि पिसिआर नगर्ने, हेर्नुहोस् त कति यहाँ हिपोक्रिटिक छ, माग्ने मागेको पैसा चाहिँ नि लुकाएर खाइदिने,
तर तपाईँहरूले भनेको जस्तो पिसिआरको टेस्टिङ बढाउनु पर्यो भन्नुभएको छ, पिसिआरको टेस्टिङको क्षमता अनुसार सरकारले काम गरिरहेका छौँ भनेर जवाब दिन्छ, र हरेक दिनको प्रेस ब्रिफिङमै पनि धेरै कुरा आइरहेकै हुन्छ, पिसिआर टेस्ट कसलाई गर्ने, कुन ठाउँमा गएर गर्ने, त्यसको पनि त पहिचान हुनु पर्यो, त्यो पहिचान गर्ने कोसिस सरकारले गरिरहेकै छ, र यसमा चाहिँ यो सरकारको जवाफ म सुनाउँदैछु, अनि यो सरकारले कोसिस गरिरहेकै छ, नाकाहरूमा पनि पिसिआर टेस्ट गरेकै छ, अलिकति सङ्क्रमणको जोखिम रहेको अलि त्यस्तो सम्भावना रहेको ठाउँहरूमा, शङ्कास्पद ठाउँहरूमा, शङ्कास्पद व्यक्तिहरूमाथि पिसिआर परीक्षण गरिएकै छ भने सरकारको आलोचना गर्नु व्यर्थ छ भन्ने खालको जवाफ सरकारले दिने गराएको छ।
हजुर, यस्तो छ, पहिलो चिज त हजुरले जुन शब्द प्रयोग गर्नुभयो शङ्कास्पद व्यक्ति भनेको होइन, शङ्कास्पद व्यक्तिहरूलाई सरकारले टेस्टिङ गरिरहेको छ भन्ने चिज, कोभिड नाइन्टिनको एउटा प्रकृति चाहिँ के हो भन्दाखेरि शङ्कास्पद भनेको सिम्टोमेटिक होइन, केही व्यक्तिहरू सिम्टोमेटिक हुन्छन् तर कोभिड धेरै जस्तो एसिम्टोमेटिक हो भनेर पब्लिक हेल्थ अफिसियल्सहरू डाक्टर साहबले भन्नुहुन्छ होइन कि यो एसिम्टोमेटिक हुन्छ। अब अन्य मुलुकहरूमा के गरिरहेको छ एसिम्टोमेटिक केसेसमा भन्दाखेरि, पहिलो चिज त अहिले जस्तो भनौँ न पिसिआरको टेस्टिङको शङ्कास्पद व्यक्तिलाई पनि गरेको छैन, अहिले सबैभन्दा शङ्काको घेरामा राख्नुपर्ने प्रहरीलाई होइन, प्रहरीको जवानलाई तपाईँ त अब मिडिया होइन बाटोमा कुनै पनि प्रहरी साथीलाई जवान साथीहरूलाई सोध्नुहोस् होइन तपाईँको पिसिआर टेस्टिङ भयो भनेर स्याम्पल लिनुहोस् होइन, 200-300 अथवा 225 or 10 हाउ मेनी स्याम्पल्स यु वान्ट होइन, स्याम्पल हेर्नुहोस्, उहाँहरूसँग सोध्नुहोस् पिसिआर टेस्टिङ भएको छ, कसैको पनि भएको छैन, पिसिआर टेस्टिङ कसको भएको छ, अधिकृत साहबहरूको भएको छ होइन, एसपी साहबहरूको भएको छ, तर हामीलाई थ्रेट त जवानसँग हलदार साहबसँग त्यस्तो सुरक्षाकर्मीसँग छ जो चाहिँ नि जनतासँग प्रत्यक्ष रूपमा सरोकार राख्छ, त्यसैले पिसिआरलाई पनि कुन हिसाबले हेरियो भन्दाखेरि वर्गको हिसाबमा हेरियो क्या, अनि माथिल्लो प्रहरीमा पनि माथिल्लो श्रेणीमा रहनुभएकोहरूको टेस्टिङ भइरहेको छ, तल्लो श्रेणीमा रहेको व्यक्तिहरूलाई त मतलबै गरिएको छैन, त्यसैले शङ्का गर्नुपर्ने व्यक्तिलाई पनि
मतलबै गरिएको छैन भन्न मिल्छ, र कन्ट्याक्ट ट्रेसिङका आधारमा सरकारले धेरै ठाउँमा यो परीक्षणको दायरा बढाइरहेको छ, पुलिसकै कुरा गर्ने हो भने पुलिस हेडक्वार्टरमै परीक्षण गरिएको छ,
हजुर हेडक्वार्टरमा कसलाई परीक्षण गरिएको छ भन्ने कुरा हो नि त,
अहिले जसलाई देखिएको छ कोरोना पुष्टि भएको छ उनीहरूलाई त अवश्य परीक्षण गरिएको छ नि,
हैन त्यही त वृत्तमा पनि गर्न पर्ने होला नि त, किनकि शङ्का भनौँ न त्यो शङ्कास्पद व्यक्ति त वृत्तको व्यक्ति हो के होइन, हेडक्वार्टरमा त त्यति हलदार साहबहरूको काम छैन नि, वृत्तमा पो हो त जहाँ चाहिँ वृत्त,
ठिक छ, अब ठिक छ, तपाईँहरूको यो पिसिआर टेस्टिङ बढाउनु पर्छ भन्ने माग ठिक छ, सरकारले सम्बोधन गर्छु पनि प्रधानमन्त्रीले आफैले भन्नुभएको छ, तपाईँहरूसँग स्वयं भेटेर पनि गर्न सक्नु भएन, अब सरकारले आफ्ना बाचाहरू पुरा गर्न सकेन, एकातिर यो रह्यो, अब तपाईँहरू लामो समयदेखि आन्दोलनमा हुनुहुन्छ, म फेरि पछाडि फर्केँ, जस्तो यो त 3 महिनादेखि चलेको आन्दोलन रह्यो, अब यो आन्दोलन यो हिसाबले निष्कर्षमा पुगेन भने आन्दोलनको स्वरूप परिवर्तन गर्नुपर्छ, नत्र हुँदैन भन्ने आवाज मैले अघि पनि तपाईँलाई भन्न खोजेँ, र यो धेरैतिरबाट तपाईँहरूलाई सुझाव पनि आएको देखिन्छ, यसरी यो पिसफुल आन्दोलन गरेर मात्रै समस्याको समाधान अथवा तपाईँहरूले जुन ठाउँमा पुग्न खोज्नु भएको तपाईँको डेस्टिनेसन त्यहाँ पुग्दैन भन्ने सुझाव आइरहेका छन्, अब आन्दोलन त्यस्तो खालको आन्दोलनमा जानका लागि अनसनमा बसेका व्यक्तिलाई केही हुनै पर्ने अथवा पुलिसले धरपकड बढाउनु पर्ने अथवा के हो?
अब यस्तो छ हजुरको, अब मैले त त्यही भने नि, अब हामीले जति सक्दो एउटा व्यक्तिले शान्तिलाई पनि भनौँ न वी हेभ टु गिभ पिस अ चान्स भन्छौँ क्या हामी होइन, शान्तिलाई पनि एउटा मौका चाहिँ नि दिनपर्छ होइन, यो देशमा विभिन्न किसिमका आन्दोलन भयो होइन, तर अब हामी त नेपाललाई पहिला एकताका जोन अफ पिस बनाउन पनि लागेको देश हो होइन, सो शान्तिलाई आई थिङ्क मौका दिनपर्छ, तर तपाईँले भनेको कुरा एकदम
शान्तिपूर्ण आन्दोलनको एउटा मात्रै फर्मेट यो तपाईँहरूले प्रयोग गर्नुमा छ, यो बाहेक अरू केही उपायहरू हुन सक्दैनन्, जस्तो मैले पनि ढुङ्गा हान्न जानु भएन भन्ने सवाल गर्नुभन्दा पनि यसका केही फर्मेटहरूमा प्र्याक्टिस गर्दै हुनुहुन्छ कि के छ भनेर,
हिजोबाट त हेर्नुहोस् न हामीलाई कस्तो भयो भन्दाखेरि हामी त पिसफुली एउटा ठाउँमा उभिन पनि नसक्ने भयो क्या, जस्तो जो साथीहरूलाई बालुवाटारमा समातेको छ नि, बालुवाटारमा आउँदै गर्दाखेरि मलाई चाहिँ नि कहाँबाट समातियो हिजो भन्दाखेरि मलाई भातभटिनी सुपर मार्केट अगाडिबाट के त्यो मन्दिर अगाडिबाट होइन, जुन चाहिँ नि निषेधित क्षेत्र होइन त्यहाँबाट समातिएको छ क्या। अब पिसफुल एसेम्ब्ली पनि दिने हो कि होइन भन्ने प्रश्न छ। स्वरूप फेरिएला होइन, फेरिँदैन भन्दिनँ, तर तर हामीले चाहिँ नि आफ्नो तर्फबाट प्रयास गऱ्यौँ र पिसलाई चाहिँ नि मौका दियौँ भन्ने हामीलाई चाहिँ नि भोलिको दिनमा यो आन्दोलन बिथोलियो भने हामीलाई चाहिँ नि ग्लानी हुँदैन होइन।
अब यो आन्दोलनबाट सरकार डराएको हो कि तपाईँहरूलाई चाहिँ डर देखाएको
हो? सरकारको बानी कस्तो रहेछ भन्दाखेरि, हाम्रो प्रधानमन्त्रीको बानी अस्ति हस्पिटलमा आउँदाखेरि हामी साथीहरू त्यहीँ थियौँ होइन, प्रधानमन्त्री आउँदाखेरि प्रधानमन्त्री के भन्नुभयो भन्दाखेरि, हेर्नुहोस् म र मेरो श्रीमती दुवैजना बेसार पानी खाएर आएको हो भनेर। प्रधानमन्त्रीमा कति इगो छ, उहाँले इको जीवन रक्षाको लागि आएको हो कि त्यो जुन सामाजिक सञ्जालमा त्यो बेसारप्रति जुन एउटा भनौँ न त्यति फितलो कुरा गर्ने हो प्रधानमन्त्रीले भनेर जुन त्यो कुरा निस्क्यो नि त्यसलाई जस्टिफाई गर्न आउनुभएको क्या, आफ्नो इगो बोकेर त्यसलाई जस्टिफाई गर्न यीलाई आएर हेर यी हामी त बेसार पानी खाएर आएको हो भने त्यति जस्टिफाई गर्न आउनुभएको क्या।
तर तपाईँहरूको आन्दोलनले छ नि यो बेसार पानी जुन बेसार औषधीय गुण भएको वस्तु हाम्रो हरेक व्यक्तिको भान्सामा हुने कुरालाई चाहिँ निकै नै निकृष्ट रूपमा प्रस्तुत गर्नुभयो, प्रधानमन्त्रीको बोलीपछि तपाईँहरूले पनि इगोको रूपमा लिनुभयो भन्ने छ नि।
हजुर यस्तो छ, के छ भन्दाखेरि म एक दुईवटा विदेशी एक्जाम्पल दिन्छु। विदेशमा एसिम्टोमेटिक केसेसहरूमा अक्सिजनको लेभल टेस्ट गरिरहेको छ क्या, कि अक्सिजनको लेभल डिप्लिट भयो भने चाहिँ नि यो मान्छे सिम्टोमेटिक हो, यो मान्छेलाई चाहिँ नि पिसिआर टेस्टिङ गर्नुपर्छ भनेर होइन। ठुलो ठुलो क्लिनिकल टेस्टले यो चिजलाई पार गर्न सकिरहेको छैन, भेन्टिलेटर्सहरू पुगिरहेको छैन, इटलीमा भेन्टिलेटर नपुगेर त्यत्रो हर्षण भयो होइन, चिनमा त्यो चिज भयो। हाम्रो प्रधानमन्त्री कति सजिलो भनिदिनुहुन्छ भन्दाखेरि बेसार पानी खाइदिए होइन, केही न केही क्लिनिकल पनि काम नगर्ने क्या, त्यो आएको 20 अर्ब रुपियाँलाई खाइदिउँ अनि जनता दात्री संस्थासँग अरबौँ रुपियाँ माग्ने अनि जनतालाई चाहिँ नि 20 रुपियाँको बेसार पानी खा भन्ने, भ्रष्टाचार देखिएन त्यहाँ भन्नुहोस् न रविन्द्रजी।
प्रधानमन्त्रीको आत्मनिर्भरतातर्फ केन्द्रित होला यो कुरा
हजुर होइन। अब ओम्नीकै कुरा लिनुहोस्, हेर्नुहोस् है, ओम्नीलाई त स्वास्थ्य मन्त्रालयबाटै भन्यो नि कि यसले ल्याएको सामान त यो त खराब छ, यो त भनौँ न सेकेन्ड ग्रेड थर्ड ग्रेड सामानहरू ल्यायो भनेर होइन।
ठिक छ, यो विषय तपाईँहरूले पटक पटक आफ्नो प्रोटेस्टमा पनि उठाउँदै आउनु भएको छ, भन्दै आउनु भएको छ, सामाजिक सञ्जालदेखि लिएर हरेक फोरमहरू प्रयोग गर्नुभएको छ, हामी अन्ततिर पनि छौँ। यो आन्दोलन लगभग तिन महिनादेखि चलिरहेको छ र तपाईँहरूको बिचमा सरकारसँग टेबल टक पनि भइरहेकै छ, फाइनल्ली सरकारसँगको वार्ताको चाहिँ ऊ चाहिँ कहाँसम्म पुगेको छ, प्रोसेस के भइरहेछ? भेटघाट त भइ नै हाल्छ, तपाईँले हिजो पनि एकजना साथीलाई एरेस्ट गरेरै लगेर टेबलमा राखियो मन्त्रीज्यूको अगाडि भन्नुभएको छ, उपलब्धि चाहिँ केही भएका छन् कि छैनन्?
त्यही त, सरकारको कस्तो चरित्र छ,
तपाईँहरूलाई केही न केही प्रस्ताव त गरिएको छ होला नि, ल यसरी आन्दोलन रोक्नुहोस् हामी यो ठाउँमा सम्म कम्प्रोमाइज गर्छौँ भन्ने,
हामी फितलो शब्द के हामी कोसिस गर्छौँ भन्ने होइन, अनि इको जीवन रक्षाको लागि ल तपाईँ चाहिँ नि तयार हुनुहोस् हामी सही गरिदिन्छौँ भनेर, अनि त्यो कागजमा सही गर्न केही पनि रहेन क्या सरकारलाई, कन्ट्राक्टको त केही पनि भ्यालिडिटी नै रहेन, यो अग्रिमेन्टको भ्यालिडिटी नै रहेन क्या यो देशमा। अनि सरकारले अस्ति पनि फोन आयो, साथीहरूलाई बोलाउनु भयो भनेर सुनेको हो, उहाँहरूले चाहिँ नि ल हामी चाहिँ नि अब त्योतर्फ तपाईँहरूको उद्देश्य प्राप्तितर्फ उन्मुख छौँ, हामीलाई चाहिँ नि ल तपाईँहरूले पनि सहयोग गर्नु पऱ्यो भनेर सरकारले यति मिठो शब्द बोल्नुहुन्छ स्वास्थ्य मन्त्रीज्यूले होइन, के अब त भोलिबाटै पिसिआरको दायरा बढ्छ भने जस्तो महसुस हुन्छ होइन, तर पटक पटक हामीसँग यस्तै हुन्छ। तर यसपालि त्यति धेरै सरकारसँग पनि त्यति धेरै गफ चाहिँ भएको छैन, भर्खर एक दुई दिन भयो उहाँले फोन गर्नुभएको।
अब यीको जीवन रक्षाको लागि उहाँ अनसनरत हुनुहुन्छ, जीवन रक्षाको लागि सरकारले कुनै भूमिका निर्वाह गरेन भने त तपाईँहरू पनि जीवन रक्षा तपाईँहरूको पनि दायित्व रह्यो होइन, अब सरकारले गरिदिएन भने के गर्ने त, अब तोड्नुपर्छ अनसन त, अरू कुनै शर्त राखेर अथवा कुनै टाइम दिएर होइन, टाइम फ्रेम दिएर?
त्यही त हजुर, मेरो चाहिँ नि के हो भन्दाखेरि यीको जीवन रक्षा हामी सबैको चिन्ताको विषय हो, तर यीलाई चाहिँ नि चिन्ताको विषय भएन के, यीलाई चाहिँ नि प्रत्येक दिन के भन्छ भन्दाखेरि वृतान्तै म त अर्को 10 दिन पनि यत्तिकै बस्न सक्छु, तपाईँहरू चाहिँ नि आफ्नो काम जारी राख्नुहोस्, ए भाइ तिमी खाना खाऊ न, बलियो भएर बाटोमा आऊ, बरु हामी आन्दोलनको स्वरूप फेरौँ भनेर भन्दाखेरि ऊ मान्दैन। सत्याग्रही हाम्रो कस्तो छ भन्दाखेरि, सत्याग्रही हुनको लागि पनि एउटा जिद्दी हुन पर्दो रहेछ क्या, अनि यी लगायतका अन्य सत्याग्रह अब जस्तो भनौँ न डाक्टर गोविन्द केसीलाई नै हेर्दाखेरि उहाँ पनि निकै जिद्दी मान्छे हो होइन, यी पनि निकै जिद्दी मान्छे हो. सो यस्तो जिद्दी मान्छेहरूलाई हामीले पनि प्रयास गऱ्यौँ तर त्यति सफल देखिराखेका छैन होइन हाम्रो प्रयास पनि. अनि उसले चाहिँ नि तपाईँले मलाई कन्भिन्स गर्नुभन्दा पनि सरकारलाई कन्भिन्स गर्नतिर लाग्नुहोस्, मेरो लडाइँ सत्यको तर्फ हो, तपाईँहरूको लडाइँ यो सत्यलाई चाहिँ नि भनौँ न सरकारसम्म पुर्याइदिने तपाईँहरूसँग मेरो माग त्यति हो भन्नुहुन्छ उहाँले चाहिँ नि होइन. सो हामीले चाहिँ नि यीलाई समर्थन गरेर यो आन्दोलनलाई निष्कर्षमा पुर्याउँछौँ, यीको जीवन रक्षा पनि गर्छौँ र यो देशलाई कोभिड मुक्त पनि बनाउँछौँ, तर कोभिड र भ्रष्टाचार मुक्त बनाउँछौँ. तर यो इन्कम्पिटेन्सी हामी सहन सक्दैनौँ, अन्य केही साथीहरूले सक्नु होला, हामी चाहिँ नि सहँदैनौँ. हामी आज फेरि 12 बजे बालुवाटार जान्छौँ, बालुवाटारमा 12 बजे हामी पिसफुल प्रोटेस्ट गर्छौँ र त्यहाँबाट हाम्रो आन्दोलन जारी नै रहन्छ, हाम्रो सत्याग्रह जारी नै रहन्छ. रविन्द्रजी
हस् वृतान्तजी, यो समय र विचारका लागि धेरै धेरै धन्यवाद.
थ्याङ्क यू भेरी मच.
हस् उहाँ हुनुहुन्थ्यो इनफ इज इनफका एक अभियन्ता अधिवक्ता वृतान्त खनाल. उहाँसँग हामीले यो प्रोटेस्ट झन्डै 3 महिनादेखि चलिरहेको छ यसैको विषयमा केन्द्रित रहेर कुराकानी गर्यौँ. यो कुराकानीसँगै कार्यक्रमको समय पनि सकिएको छ. प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद दिँदै म रविन्द्र सुवेदी बिदा हुन्छु. नमस्कार.